بسم اللہ الرحمن الرحیم، ملفوظات سیدنا حضرت مسیح موعود، 29 نومبر 1902، 8 بجے کے قریب حضرت اقدس تشریف لائے اور احباب کے ہمراہ سیر کو چلے. گزشتہ شب سیل مرچی گزر اور پایونیر کے حوالے سے ٹیک ہے تعاون کے خطرناک نتائج جو حضرت اقدس کو سنائے گئے تھے کہ ملکوال میں 19 موتیں ٹیکہ لگنے کے باوجود ہوئیں. اس پر حضور نے فرمایا، یہ بھی خدا تعالیٰ کی کتنی رحمت ہے، ہماری کشتینوں میں صاف لکھا ہوا ہے کہ اگر آسمانی ٹیکہ کے علاوہ اور اس کے مقابلے پر کسی اور طرح سے زیادہ فائدہ ہو سکتا ہے تو ہمارا دعویٰ جھوٹا. اس ٹیکے کے انتظام پر گورنمنٹ کا لاکھوں روپے اثر ہوتا ہے مگر نتیجہ ظاہر ہے. اس میں بھی خدا تعالیٰ کی حکمت ہے کہ ہماری کشتی نو پر بڑے بڑے متعصب اخباروں نے، حتیٰ کہ مصر کے الوا نے بھی مخالفت میں مضمون درج کیا. کیا ان کی روسیائی ہوئی یا نہیں، حق کا روب ایسا ہوتا ہے کہ منہ بند ہو جاتے ہیں. اب دیکھیں کہ الوا کیا لکھے گا اور اب بھی شرمندہ ہوگا یا نہیں. ایک دو دن اور ٹھہر جائیں اور دیکھ لیں، ذرا طبیعت ٹھیک ہو جائے تو ان موتوں کے مفصل حالات دریافت کر کے پھر الوا کو پیش کیا جائیں. یہ اس کے لیے ایک بڑا تازیانہ ہوگا. یہ اللہ تعالیٰ کی طاقتیں ہیں اور اسی کا کام ہے. تعجب ہے کہ اللہ تعالیٰ حق کے چمکانے اور ہمارے سلسلے کی تائید میں اس قدر کثرت کے ساتھ زور دے رہا ہے، پھر بھی ان لوگوں کی آنکھیں نہیں کھلتی. یہ بھی ایک عادت اللہ ہے کہ مکذبین کی تکذیب خدا تعالیٰ کے نشانات کو کھینچتی ہے. جب ان کی تکذیب ٹھنڈی ہو جائے گی تو یہ نشانات بھی ٹھنڈے پڑ جائیں گے. برسات میں جس قدر گرمی زیادہ ہوتی ہے اسی قدر بارش زور سے ہوتی ہے. خدا تعالیٰ نے منہاج نبوت کا نظارہ دکھلا دیا ہے. اس نے کیا کیا جو کچھ کیا ہماری تائید میں، آسمان کو چھوڑا نہ زمین کو، مگر ان لوگوں نے کسی سے فائدہ نہ اٹھایا. ہمیشہ سے ان لوگوں اس صدی میں سے 20 سال گزر گئے مگر آج تک ان کی سمجھ میں نہ آیا. اب تو قیامت کا سامنا باقی ہے اور تو کوئی کسر باقی نہیں. ایک مخالف نے ایک دفعہ مجھے خط لکھا کہ آپ کے مخالفت میں لوگوں نے کچھ کمی نہیں کی، مگر ایک بات کا جواب ہمیں نہیں آتا کہ باوجود اس مخالفت کے آپ ہر ایک بات میں کامیاب ہی ہوتے جاتے ہیں، یہ تائید کیوں ہوتی ہے؟ فرمایا، دو پہلو غور کے لائق ہیں. اول یہ کہ 20 سال ہوئے جبکہ ہمارے پاس ایک بھی شخص نہ تھا اور اس وقت پیشگوئی ہو رہی تھی کہ تیرے ساتھ ایک جماعت کثیر ہوگی. دو، مخالفوں کو بار بار کہا جاتا ہے کہ جس قدر شرارتیں اور مکر و فریب تم کر سکتے ہو کرو، پھر ہم اس کو بڑھا کر دکھا دیں گے. جیسے فرمایا، اذا جا نصر اللہ والفتح وانتہى امر الزمان الیس ھذا بالحق، یعنی اس وقت ہم لوگوں سے پوچھیں گے کہ کیا یہ ہماری جماعت اور ہمارا سلسلہ سچا نہ تھا. فرمایا، ایمان کے لذت بھی یہی ہے کہ خدا کی نصرتوں کو انسان آنکھوں سے دیکھ لے تب آنکھیں کھلتی ہیں. جب انسان سمجھ لیتا ہے کہ سچ یہی ہے تو پھر اس پر مرنے کے لیے بھی تیار ہو جاتا ہے. جب تک خدا تعالیٰ کی نصرتیں چمک کر ظاہر نہیں ہوتی اس وقت تک تو تذبذب میں رہتا ہے، مگر جب ان کی چمکار نظر آتی ہے تو سینہ کی غلاظتیں دور ہو جاتی ہیں. یہ کتنی خوشی کی بات ہے، معلوم ہوتا ہے اب اللہ تعالیٰ ہماری جماعت کا تزکیہ نفس کرنے لگا ہے. اور یا خدا تعالیٰ کے وفادار بندے ہی ہوا کرتے ہیں، اور کون ہوتے ہیں؟ حضرت اقدس نے فرمایا، یہ بھی ایک الہام ہے کہ آگ سے ہمیں مت ڈراؤ، آگ ہماری غلام بلکہ غلاموں کے غلام ہے. تعاون بھی ایک آگ ہے. حدیث میں آیا ہے کہ بہشتی ایک دفعہ دوزخ کی سیر کو جائیں گے اور ایک پیر آگ پر رکھیں گے کہ آگ کس طرح جلاتی ہے، تو آگ کہے گی کہ اے مومن ذرا پیچھے ہٹ جا، تو مجھے بجھاتا ہے. نماز عصر سے پیشتر حضرت اقدس نے تھوڑی دیر مجلس فرمائی اور ایک خواب بیان فرمایا جو حضور نے قریباً 2 ہفتے قبل دیکھا تھا. حضور نے فرمایا، میں ایک مقام پر کھڑا ہوں، ایک شخص آ کر چیل کی طرح چپٹا مار کر میرے سر سے ٹوپی لے گیا، پھر دوسری بار حملہ کر کے آیا کہ میرا امامہ لے جائے، مگر میں اپنے دل میں مطمئن ہوں کہ نہیں لے جا سکتا. اتنے میں ایک نحیف الوجود شخص نے اسے پکڑ لیا، مگر میرا قلب شہادت دیتا ہے کہ یہ شخص دل کا صاف نہیں ہے. اتنے میں ایک اور شخص آ گیا جو قادیان کا رہنے والا تھا، اس نے بھی اسے پکڑ لیا. میں جانتا تھا کہ مؤخر الذکر ایک مومن متقی ہے. پھر اسے عدالت میں لے گئے تو حاکم نے اسے جاتے ہی 4 یا 6 یا 9 ماہ کی قید کا حکم دیا. بعد نماز مغرب ایک شخص نے بیعت کی اور عرض کیا کہ علاقے میں لکھا ہوا دیکھا ہے کہ غیر جماعت کے پیچھے نماز نہ پڑھو. फरमाया ठीक है, अगर मस्जिद गैरों की है तो घर में अकेले पढ़ लो, कोई अर्ज नहीं। और थोड़ी सी सब्र की बात है, करीब है कि अल्लाह ताला उनके मस्जिदें बर्बाद करके हमारे हवाले कर देगा। आ हजरत सल्लल्लाहु अलैहि वसल्लम के जमाने में भी कुछ अर्सा सब्र करना पड़ा था। मौजूदा हालत में हिंदुओं के ताउन से ज्यादा मरने पर हजूर ने फरमाया कि अल्लाह ताला फरमाता है, अवलम यराओ अन्ना नातिल अर्ज़ा ननकुसुहा मिन अतराफिहा, सूरह रात आयत 42। यानी हम दूर दूर से जमीन को कटाते चले आते हैं। ये आदतुल्ला है कि अव्वल अजाब ऐसे लोगों से शुरू होता है जो दूर दूर होते हैं और जयीफ और कमजोर होते हैं। बेवकूफ ये ख्याल करते हैं कि ये सिर्फ उन्हीं के लिए है, हमारे लिए नहीं, मगर अजाब लपक कर उन तक पहुंचता है जिनको खबर नहीं होती और बेपरवाह होते हैं। खुदा ताला की इसमें हिकमतें हैं, वो चाहता है कि ये लोग और शौकी कर लें। लोगों को इस टाउन की खबर नहीं है, वो मुझे लिखते हैं और इश्तहारों में शाया करते हैं कि ये भी एक मर्ज है जिसका इलाज हो सकता है। अब उन पर लाजिम है कि डॉक्टरों से इलाज करवाएं। आखिर सिविल ने लिख दिया कि हम कहां तक इस पर पर्दा डालें, खुद गवर्नमेंट को भी इस टीके से तकलीफ पहुंची है। फिर फरमाया ताउन तीन किस्म की है, एक खफीफ जिसमें सिर्फ गिल्टी निकलती है और तप नहीं होता, दूसरी इससे तेज जिसमें गिल्टी के साथ तप भी होता है, तीसरी सबसे तेज जिसमें तप न गिल्टी बस आदमी सोया और मर गया। हिंदुस्तान के बाद देहात में ऐसा ही हुआ है कि 10 आदमी रात को सोए तो सुबह को मरे हुए पाए गए। इसका असल बायस्तान है, ये लोग ठठा करते हैं मगर इनको पता लग जाएगा। जो मुखालिफ बकवास किया करते हैं उन पर यक लक पता नहीं पड़ा करते, अव्वल उनको दूर से आग दिखाई जाती है ताकि वो तौबा करें। शेख नूर अहमद साहब ने अर्की, हजूर आप भी मुखालिफ कहते हैं कि हमें ताउन क्यों नहीं होती? फरमाया कुरान में भी यही लिखा है कि वो लोग खुद अजाब तलब करते थे, कमबख्त ये नहीं कहते कि दुआ करो कि हमें हिदायत हो जाए, ताउन ही मांगते हैं। दरअसल ये लोग डैरिये हैं, खुदा पर उन इन लोगों को ईमान नहीं है। खुदा ताला इस वक्त अपना चेहरा दिखलाना चाहता है। इस वक्त जिस कदर अय्याशी फिस्को फजूर हकूक उल इबाद में खत्म वगैरह हो रहे हैं, क्या उसकी कोई हद है? हमें बाज लोग कहते हैं कि दुकानदारों की तरह एक दुकानदार है, मगर अन करीब खुदा ताला उनको बतला देगा कि दुकान तो है मगर खुदा ताला की दुकान है। एक सरी कश्मकश आसमान से है और सरी खुदा ताला के इरादे मालूम होते हैं कि वो क्या करना चाहता है। फरमाया मेरे एक पुराना इलाम है, अफला यतदब्बरून अमरक का वलाओ कान मिन इंदे गैरिल्लाह लवजदू फी इख्तिलाफन कसीरा। बराइन के वक्त से उसे देखो कि कैसा बराबर एक सिलसिला चला आ रहा है। मैं इस अमर पर एक दफा गौर करता रहा कि यातून मिन कुल्ले फज्जन अमीर व यातून यातीक मिन कुल्ले फज्जन अमीर, इन दोनों इलामों में क्या मुनासबत है? तो मालूम हुआ कि यातून मिन कुल्ले फज्जन अमीर से यह ख्याल पैदा हुआ कि जब इस कदर लोग आएंगे तो उनके खाने वगैरह का इंतजाम भी चाहिए। तो आगे बतलाया कि याती का मिन कुल्ले फज्जे नबी, यानी वो खाने वाले भी वो खाने दाने भी अपने हमरा लाएंगे, यानी वो खाने दाने भी अपने हमरा लाएंगे। कादियान के लोग खूब वाकिफ हैं तो उस वक्त क्या हालत थी, क्या ये इंसान का काम है कि मुद्दते दराज के बाद जो बात होने वाली थी वो इस कदर पेशगी बतलाई गई। इसलिए जो शख्स आता है और जो तोहफा और नजर बुलाता है, हर एक एक निशान होता है, और अगर इस तरह से हम हिसाब करें तो निशानात 50 लाख तक पहुंचते हैं। एक शख्स ने अपनी खानगी तकालीफ का जिक्र किया, इस पे फरमाया पूरे तौर पर खुदा ताला पर तवक्कुल यकीन और उम्मीद रखो तो सब कुछ हो जाएगा, और हमें खुदूस से हमेशा याद कराते रहा करो, हम दुआ करेंगे। 30 नवंबर सन 1902 बवक्त खैर। 8 बजे के करीब हजरत अकदस सैर के लिए तशरीफ लाए, ताउन के जिक्र पर फरमाया खुदा ताला का वजूद साबित हो रहा है, मुझे तो इसी में मजा आता है, सारी जड़ तकवा और तहारत है, इसी से ईमान शुरू होता है और इसी से उसकी आपाशी होती है और नफसानी जज्बात दबते हैं। फिर एजाज अहमदी और अपने सिलसिले की बेनजीर तरक्की पर फरमाया अगर कज़ाब का ये हाल है तो फिर सिद्ध की मिट्टी परीद है। इन लोगों में ऐसी रूहें भी हैं जिन पर एक सख्त इनकलाब आएगा, जैसे आ हजरत सल्लल्लाहु अलैहि वसल्लम के जमाने में अबू सुफियान एक बड़ा ज़ईफ़ अल-क़ल्ब और कम फरासत वाला आदमी था। जब आ हजरत सल्लल्लाहु अलैहि वसल्लम ने मक्के पर फतह पाई तो उसे कहा कि तुझ पर वावेदा। मालूम होता है कि दुनिया में अभी ऐसे रूहें भी हैं कि जब उनकी आंखें खुलेंगी जब एक इनकलाब आएगा। जैसे अबू सुफियान में फरासत कम थी, जब आ हजरत सल्लल्लाहु अलैहि वसल्लम ने मक्का फतह किया तो कहा क्या तो अब भी नहीं समझता तुझ पर बावेला, तुझे अब तक पता नहीं लगा कि ये इंसानी हाथ का काम नहीं। उसने जवाब में कहा कि अब समझ आ गई है कि तेरा खुदा सच्चा है, अगर इन बुतों में कुछ होता तो ये हमारी इस वक्त मदद करते। फिर जब उसे कहा गया कि तू मेरी नबूत पर ईमान लाता है, तो उसने तरद्दुद जाहिर किया और उसकी समझ में तौहीद आई, नबूत न आई। बाद मादे ही ऐसे होते हैं कि उनमें फरासत कम होती है, जो तौहीद की दलील थी वही नबूत की दलील थी। मगर अबू सुफियान उसमें तफरीक करता रहा। इसी तरह सईद लोगों के दिलों में असर पड़ जाएगा, सब एक तबके के इंसान नहीं होते। कोई अव्वल जैसे सिद्दीक अकबर रजी अल्लाह अनु, कोई औसत दर्जे के, कोई आखिरी दर्जे के। मेरी एक पुरानी वही है, यखिरूना आलल अस्कान सुजदन रब्बना फिर लना इन्ना कुन्ना खातेन, यानी पीछे आने वाले ये कहेंगे, उनके लिए आगे खुशखबरी भी है, ला तसरीब अलैकुम अलयौम यग़फिरुल्लाहु लकुम वहुवा अरहमुर रहीमीन। मोहम्मद हुसैन को फिरौन कहा गया है और नजीर हुसैन को हामान, हामान को ईमान नसीब न हुआ, इसी तरह नजीर हुसैन बेनसीब रह गया। और मेरा इस्तिंबात यह है कि जिस तरह फिरौन ने आमन तो अन्नहु ला इलाहा इल्लल्लज़ी आमनत बिही बनू इसराइल सूरह यूनुस आयत 91 ये कहा था, वैसे ही मोहम्मद हुसैन भी कहेगा। मुहिद्दीन साहेब इब्न अरबी ने लिखा है कि कुरान मजीद से यह साबित नहीं कि फिरौन जहन्नम में जाएगा, यह है कि उसने अपनी कौम को जहन्नम में डाला, शायद ये रियायत उसके साथ इसलिए हो कि उसने मूसा तरबियत की। मगर हमारे यहाँ हजरत सल्लल्लाहु अलैहि वसल्लम को दूसरे की तरबियत का जरिया नहीं मिला, सिर्फ खुदा ताला ही ने की। एक हाफिज साहब ने हजूर से मुसाफा किया और अर्ज किया कि मैं नाबीना हूं, जरा खड़े होकर मेरी अर्ज सुन लें। हजूर खड़े हो गए, उसने कहा मैं आपका आशिक हूं और चाहता हूं कि गफलत दूर हो। हजरत अकदस ने इरशाद फरमाया, नमाज और इस्तिगफार दिल की गफलत के उम्दा इलाज हैं। नमाज में दुआ करनी चाहिए कि अल्लाह मुझ में और मेरे गुनाहों में दूरी डाल। सिद्क से इंसान दुआ करता रहे तो ये यकीनी बात है कि किसी वक्त मंजूर हो जाए। जल्दी करनी अच्छी नहीं होती, जिम्मेदार एक खेत बोता है तो उसी वक्त निकाल लेता, बेसब्री करने वाला बेनसीब होता है। नेक इंसान की यह अलामत है कि वो बेसब्री नहीं करता। बेसब्री करने वाले बड़े बड़े बदनसीब देखे गए हैं। अगर एक इंसान कुआं खोदे और 20 हाथ खोदे और एक हाथ रह जाए, तो उस वक्त बेसब्री से छोड़ दे तो अपनी सारी मेहनत को बर्बाद करता है, और अगर सब्र से एक हाथ और भी खोल ले तो गौरे मकसूद पाले हुए। ये खुदा ताला की आदत है कि जौक और शौक और मारिफत की नेमत हमेशा दुख के बाद दिया करता है। अगर हर एक नेमत आसानी से मिल जाए तो उसकी कदर नहीं हुआ करती। फरमाया, मुखालफत नफ्स भी एक इबादत है। इंसान सोया हुआ होता है, जी चाहता है कि और सो ले, मगर वह मुखालफत नफ्स करके मस्जिद चला जाता है, तो इस मुखालफत का भी एक सवाब है और सवाब नफ्स की मुखालफत तक ही महदूद होता है। वरना जब इंसान आरिफ हो जाता है तो फिर सवाब नहीं। अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह कहते हैं कि जब आदमी आरिफ हो जाता है तो उसकी इबादत का सवाब जाया हो जाता है, क्योंकि जब नफ्स से मुतमईन हो गया तो सवाब कैसे रहा, नफ्स के मुखालिफत करने से सवाब था वह अब रही नहीं। फरमाया, कुरान शरीफ में है, वाले मन खाफा मकाम रब्बे ही जन्नतान सूरह रहमान आयत 27, यानी वो जन्नत में दाखिल हो गया और उसका दर्जा सवाब का ना रहा। तो ये बात बेसब्री से नहीं मिलती। इंसान को यहां तक सब्र करना चाहिए कि उसका दिल यकीन कर ले कि मेरे जैसा कोई साबिर नहीं। आखिर खुदा ताला मेहरबान होकर दरवाजा खोल देता है। इसी तरह एक और बुजुर्ग का कौल है कि जब इंसान आरिफ हो जाता है तो तमाम इबादतें साकित हो जाती हैं। इसके ये माने नहीं है कि वह इबादत तर्क कर देता है, बल्कि ये माने हैं कि इबादत की बजावरी में इसे जो तकलीफ होती थी वो साकित हो जाती है। अब इबादत महबूबात नफ्स में शामिल हो गई, जैसे खाना पीना वगैरह उसके महबूबात नफ्स थी, ऐसे नमाज रोजा हो गया। खुदा ताला जैसा वफादार और कोई नहीं, दोस्ती और इखलास का जैसे वो अदा कर सकता है और कोई नहीं कर सकता। इंसान बड़े जोश वाला है, वो सब्र से हकूक अदा नहीं कर सकता, जल्दी बेसब्र नहीं होना चाहिए। फरमाया, हमारी जमात को चाहिए कि वक्तन फवक्तन हमारे पास आते रहें और कुछ दिन यहाँ रहा करें। इंसान का दिमाग जैसे खुशबू से हिस्सा लेता है, वैसे ही बदबू से भी हिस्सा लेता है। इसी तरह जहरीली सोहबत का असर उस पर होता है। मुखालिफिन की मौजूदा हालत पर इरशाद फरमाया कि मक्का मुअज्जमा की हालत तो किसी ने मुआयना नहीं की, मगर अब इस वक्त की हालत देखकर यह पता लगता है कि ऐसा ही हाल उस वक्त था। फरमाया, अबू जहल को फिरौन कहा गया है, मगर मेरे नजदीक वो तो फिरौन से बढ़कर है। फिरौन ने तो आखिर कहा, आमन तो अन्नऊ ला इलाहा इल्लल्लज़ी आमनत बिही बनू इसराइल सूरह यूनुस आयत 91, मगर ये आखिर तक ईमान न लाया। مرتے وقت سر کاٹنے والے کو کہا کہ ذرا گردن لمبی کر کے کاٹنا تاکہ دوسروں سے یہ سر بڑا دکھائی دے، گویا مرتے دم تک تکبر نہ چھوڑا۔ مکے میں سارا فساد اسی کا تھا اور بڑا متکبر، خود پسند، عظمت اور شرف کو چاہنے والا تھا۔ اس کا اصل نام بھی عمر تھا اور یہ دونوں عمر مکے میں تھے۔ خدا کی حکمت کہ ایک عمر کو کھینچ لیا اور ایک بے نصیب رہا، اس کی روح تو دوزخ میں جلتی ہوگی اور حضرت عمر نے ضد چھوڑ دی تو بادشاہ ہو گئے۔ فرمایا جیسے ان نشانیاں کا ہو لبتر، سورہ کوثر 4۔ ہاں حضرت صلی اللہ علیہ وسلم کے حق میں ہے، ایسے ہی میرا بھی ارام ہے۔ یہ کمبخت رسول اللہ صلی اللہ علیہ وسلم کو جسمانی اور روحانی طور پر ہر طرح ابتر قرار دیتے ہیں، حالانکہ خدا تعالیٰ فرماتا ہے انا اعطینا الکوثر، یہاں کوثر کا قرینہ فصلی لربے کا ون ہر ہے، نہر اولاد کے لیے ہوتا ہے کہ جب عقیقہ ہوتا ہے تو قربانیاں دیتے ہیں۔ بس نبی کریم صلی اللہ علیہ وسلم کی معاذ اللہ اولاد نہ روحانی ہوئی نہ جسمانی، تو نہر کس کے لیے آیا؟ فرمایا اس وقت قرآن کی عظمت بالکل دلوں میں نہیں رہی۔ عبداللہ غزنوی صاحب کا بھی ایک کشف ہے جو اس کے متعلق تھا کہ اس میں ان کو الہام ہوا تھا، ہذا کتابی و عبادی، فقرہ کتابی اعلی عبادی۔ حضرت عمر سے کسی نے پوچھا کہ آپ بڑے غصہ والے ہوتے تھے، اب غصہ مسلمان ہونے سے دور ہو گیا؟ فرمایا دور تو نہیں ہوا، مقتصد ہو گیا ہے اور اب اپنے ٹھکانے پر چلتا ہے۔ 30 نومبر سن 1902، دربار شام۔ فرمایا گورنمنٹ انگلشیا نے بڑی آزادی دے رکھی ہے اور ہر قسم کا امن ہے، مگر کابل میں تو لوگ ایک طرح سے اسیر اور مقید ہیں، وہ باہر جانا چاہیں تو ان پر کئی قسم کی پابندیاں ہیں اور بےہودہ نگرانیاں کی جاتی ہیں۔ خدا تعالیٰ نے اس سلسلے کو اسی لیے اس مبارک سلطنت کے ماتحت رکھا کہ فرمایا جو لوگ حق کو چھپاتے ہیں وہ مرد نہیں بلکہ عورتیں ہیں، کہ فرمایا جو خدا کی پرواہ نہیں کرتا وہ برباد ہو جاتا ہے۔ یہ مسلمانوں کی بدقسمتی ہی ہے کہ انہوں نے انکار کیا یہ آثار اچھے نہیں۔ اللہ تعالیٰ بعض اوقات انصاف پسند کافر کو ظالم کلمہ گو کے مقابلے میں پسند کرتا ہے۔ اس سلسلے کے لیے گورنمنٹ انگلیشیا کے سوا دوسری حکومتیں سخت مضر ہیں، ان میں امن نہیں ہے۔ 1 دسمبر 1902، بوقت سیر حسب معمول حضرت اقدس سیر کے لیے تشریف لائے تو آتے ہی ارشاد فرمایا کہ آج ہی کے دن سیر ہے، کل سے انشاءاللہ روزہ شروع ہوگا، تو 4-5 دن تک سیر بند رہے گی تاکہ طبیعت روزے کی عادی ہو جائے اور تکلیف محسوس نہ ہو۔ اعجاز احمدی کی نسبت ایڈیٹر صاحب الحکم نے حضور کی خدمت میں سنایا کہ شانہ ہند نے لکھا ہے کہ شروع سال میں اس کا جواب اعجازی طور پر شائع ہوگا، اور اس نے 3000 روپے لوگوں سے طلب کیا ہے کہ اس روپے سے وہ کتاب تصنیف کر کے شائع کرے اور 10000 روپے انعام حاصل کر لے، اس طرح سے 13000 روپے لینا چاہتا ہے۔ حضرت اقدس نے فرمایا کیمیا گر دھوکہ باز اسی طرح سے نادانوں کو دھوکہ دے کر لوٹا کرتے ہیں۔ مخالفت کے ذکر پہ فرمایا اس سے تاریخ ہو کر نشان ظاہر ہوتے ہیں، اور مخالفوں کی تحریک ایسی ہے جیسے کل یعنی مشین سے کنواں نکالا جائے، ورنہ موافقین جو آمنا کہہ کر چپ کر گئے ان سے کیا تحریک ہو سکتی ہے؟ اعجاز احمدی سے خود لوگ اس نتیجے پر پہنچ جائیں گے کہ قرآن دانی اور عربیت کی اصل جڑ انہی لوگوں میں احمدیہ مشن میں ہے، کیونکہ وہ نتیجہ نکالیں گے کہ جن کی عربی دانی یہ ہے کہ اس کی مثل لوگ نہیں لا سکتے، تو ضرور ہے کہ قرآن دانی بھی انہی میں ہو۔ اعجاز احمدی میں بہت سی پیشگوئیاں بھی ہیں، اور ان کنتوں فی ریب مما نزلنا علی عبدنا فاتو بصورت میں مثلے، اس میں مثلے کے معنی بھی اکثر مفسرین نے کیے ہیں کہ اگر مقابلے میں کوئی لے کر لائیں تو پیشگوئیاں بھی اسی طرح ہوں جیسے قرآن شریف میں ہے۔ کہ فرمایا مخالف مامور کی عمر کو بڑھاتے ہیں اور گویا وہ سلسلہ نبوت کی رونق کا باعث ہوتے ہیں، ان کے مخالفت سے تحریک پیدا ہوتی ہے اور خدا تعالیٰ کی غیرت جوش میں آتی ہے۔ جب مخالفت اٹھ جاتی ہے تو گویا مامور بھی اپنا کام کر چکتا ہے اور وہ فتح یاب ہو کر اٹھایا جاتا ہے۔ دیکھو جب تک کفار مکہ کے مخالفت کا زور شور رہا اس وقت تک بڑے بڑے اعجاز ظاہر ہوئے، لیکن جب جا نصر اللہ والفتح کا وقت آیا اور یہ سورت اتری تو گویا آپ کے انتقال کا وقت قریب آ گیا۔ فتح مکہ کیا تھی؟ آپ کے انتقال کا ایک مقدمہ تھی۔ غرض ان مخالفانہ تاریخوں سے بڑے بڑے فائدے ہوتے ہیں، اور ہماری جماعت ان مخالفوں ہی سے نکل کر آتی ہے، اور اگر یہ مخالفت نہ ہوتی تو اس زور شور سے تحریک اور تبلیغ نہ ہوتی۔ فرمایا ایک ذرہ حرکت اور سکون نہیں کر سکتا جب تک آسمان پر اول حرکت نہ ہو۔ ذلت وجودی کی اس سے ہے کہ وہ اس مقام پر لغزش کھا جاتا ہے۔ طریق تعدب یہ تھا کہ وہ اس مقام پر ٹھہر جاتے اور جو فرق عبد اور معبود کا ہے اس سے آگے نہ بڑھتے، मगर वह ऐसे तरीक पर हैं कि आमली हालत में रह जाते हैं, नमाज रोजे से आखिरकार फारिग और हो बैठते हैं, भांग वगैरह मुस्करात इस्तेमाल करने लग जाते हैं डहरियत में, और इनमें 19-20 का फर्क है, और उनके बेबाकी दाद करती है कि इस फिरके में खैर नहीं है। ईसाइयों ने एक खुदा बनाकर आग लगाई और उन्होंने हर एक वजूद का खुदा बनाया, हिंदुओं पर भी उनका बद असर पहुंचा है, हुरमत की परवाह नहीं है, इसलिए मनाही वगैरह सब जायज रखते हैं, सूरत परस्त होते हैं, नामहरमों पर बदनजरी करते हैं, इस जमाने का विकार सख्त है। फरमाया, असल तकवा जिससे इंसान धोया जाता है और साफ होता है, और जिसके लिए अंबिया आते हैं वह दुनिया से उठ गया है, कोई होगा जो कद अफला मन जक्का का मिजदाक होगा, पाकिजगी और तहारत उमदा है, इंसान पाक और मुतार होकर हो, इंसान पाक और मुतार हो तो फरिश्ते ऐसे मुताबक के लज्जात की हर एक शय हलाल जरा ऐसे उनको मिले, चोर चोरी करता है कि माल मिले, लेकिन अगर वो सब्र करे तो खुदा ताला इसे और से मालदार कर दे, इसी तरह जानी जिना करता है अगर सब्र करे तो खुदा ताला उसकी ख्वाहिश को और राह से पूरी कर दे जिसमें उसकी रिजा हासिल हो। हदीस में है, कोई चोर चोरी नहीं करता मगर इस हालत में कि वो मोमिन नहीं होता, और कोई जानी जिना नहीं करता मगर इस हालत में कि वो मोमिन नहीं होता, जैसे बकरी के सर पर शेर खड़ा हो तो वो घास भी नहीं खा सकती, तो बकरी जितना ईमान भी लोगों का नहीं है। असल जड़ और मकसूद तकवा है, जिसे वो अता हो तो सब कुछ पा सकता है, बगैर इसके मुमकिन नहीं है कि इंसान सगायर और कबायर से बच सके, इंसानी हुकूमतों के आकाम गुनाहों से नहीं बचा सकते, हुकाम साथ साथ तो नहीं फिरते कि उनको खौफ रहे, इंसान अपने आप को अकेला ख्याल करके गुनाह करता है वरना वो कभी ना करे, और जब वो अपने आप को अकेला समझता है उस वक्त वो डरिया होता है और ये ख्याल नहीं करता कि मेरा खुदा मेरे साथ है, वो मुझे देखता है, वरना अगर वो ये समझता तो कभी गुनाह ना करता। तकवा से सब शय है, कुरान ने इब्तदा इसी से किया है, इय्याका नाबुदु व इय्याका नस्तईन, इससे मुराद भी तकवा है कि इंसान अगर से अमल करता है मगर खौफ से जरूरत नहीं करता तो उसे अपनी तरह मनसूख करे और उसे खुदा की इस्तियानत से ख्याल करता है, फिर इसी से आइंदा के लिए इस्तियानत तलब करता है। फिर दूसरी सूरत भी हुदल मुत्तकीन से शुरू होती है, नमाज रोजा जकात वगैरह सब उसी वक्त कबूल होता है जब इंसान मुत्तकी हो, उस वक्त खुदा तमाम दाई गुनाह के उठा देता है, बीवी की जरूरत हो तो बीवी देता है, दवा की जरूरत हो तो दवा देता है, जिस शय की हाजत हो वो देता है, और ऐसे मकाम से रोजी देता है कि उसे खबर नहीं होती। एक और आयत कुरान शरीफ में है, इन्नल्लज़ीना क़ालू रब्बुना अल्लाह थुम्मा इस्तक़ामू ततनज़्ज़लु अलैहिमुल मलाइका अल्ला तखाफू वला तहज़नू, हामिम सिजदा आयत 31। इस आयत से भी मुराद मुत्तकी हैं, थुम्मा इस्तक़ामू यानी उन पर जलजले आए, इब्तला आए, आंधियां चली मगर एक है जो उसे कर चुके उससे न फिरे। फिर आगे खुदा ताला फरमाता है कि जब उन्होंने ऐसा किया और सिद्क और वफा दिखलाई तो उसका अजर यह मिला, ततनज़्ज़लु अलैहिमुल मलाइका यानी उन पर फरिश्ते उतरे और कहा कि खौफ और हुज़न मत करो, तुम्हारा खुदा मुतवली है, अब शुरू बिल जन्नति लती कुंतुम तुअदून, हामिम सजदा 32। और बशारत दी कि तुम खुश हो इस जन्नत से, और इस जन्नत से यहां मुराद दुनिया की जन्नत है, जैसे कुरान मजीद में है, वले मन खाफ मकाम रब्बे जन्नतान, सूरह रहमान आयत 47। फिर आगे फरमाया, नानो औलियाकुम फिल हयात दुनिया व फिल आखिरा, हामिम सजदा आयत 35। दुनिया और आखिरत में हम तुम्हारे वली और मुतकफिर हैं। फरमाया, बाज लोग वले मन खाफ मकाम रब्बे जन्नतान की आयत के मुआरिज एक हदीस पेश किया करते हैं, अब दुनिया सिजनुन लिल मोमिने, इसके असल माने यह है कि मोमिन कई किस्म के होते हैं, फमिनहुम ज़ालिमुन लिनफ्सिही वमिनहुम मुक्तसिदुन वमिनहुम साबिखुन बिलखैरात, सूरह फातिर आयत 33। मुक्तसिद से मुराद नफ्से लवामा वाले हैं, और ये दुनिया की तकालीफ नफ्से लवामा तक की होती है, इसमें इंसान के साथ कशाकश नफ्से अमारा की होती है, वो कहता है कि राहत और आराम की यह बात इख्तियार कर, और लवामा वो नहीं करता, उस वक्त इंसान मुजाहदा करता है और नफ्से अमारा को जेर करता है, और इस तरह जंग होती रहती है यहाँ हत्ता के अम्मारा शिकस्त खा जाता है और फिर नफ्स मुतमईना रह जाता है, या यह तो नफ्सुल मुतमईना तुर्जी इला रब्बे के राजे मजिया, सूरह फज्र आयत 28 और 29। यानी तू मेरी जन्नत में दाखिल हो जा और उसी वक्त इसी वक्त हो जा, और मोमिन की जन्नत खुद खुदा है, यानी जब वो खुदा के बंदों में दाखिल हुआ तो खुदा तो उन्हीं में है और वो उसके इबाद में आ गया, तो अब इस हालत में वो सिजन कहाँ रहा। एक मरतबा होता है कि उस वक्त तक वह तकालीम में होता है जैसे जब कुआं खोदा जाए, तो इससे मकसद यह होता है कि पानी निकल आए, मुतमईना होना असल में पानी निकालना है। जब पानी निकल आया, अब खोदने की जरूरत नहीं है। तो इस आयत में जालिम से मुराद नफ्से अम्मारा वाले, और मुख्तसिर से मुराद नफ्से लवामा वाले, और साबिक बिलखैरात से मुराद नफ्से मुतमईना वाले हैं। पूरी तब्दीली जिंदगी में जब तक ना आवे तब तक जंग रहती है, और लवामा तक ये जंग है। जब ये खत्म हुई तो फिर दारुन नईम में आ जाता है। उस वक्त उसका इरादा खुदा का इरादा और उसकी मर्जी खुदा की मर्जी होती है, और वह उन बातों में लज्जत उठाता है जिनसे खुदा खुश होता है। एक आरिफ जिसके खुदा से जाती मोहब्बत हो जाए, तो अगर खुदा उसे बतला भी दे कि तू दोस्त की है खा इबादत कर खाना कर, तो उसकी खुशी इसी में होगी कि खा दोजख में जाऊं मगर मैं इन इबादात से रुक नहीं सकता। जैसे अफ्यूनी को जब अफ्यून की आदत हो जाती है तो उसे कैसी तकालीफ हो, और खा वो घुलता ही जाए मगर अफ्यून को नहीं छोड़ता। जिस तरह दुनिया में नौजवानों को हम देखते हैं कि उनको एक धुन जब लग जाए तो खा वालिदैन कितना रोकें मना करें मगर किसी के नहीं सुनते, और तो उनकी खुशी में तकालीफ का भी ख्याल नहीं होता। ऐसा ही इस मोमिन आरिफ कामिल का हाल होता है कि उसे इस बात का ख्याल भी नहीं होता कि आज मिलेगा या नहीं। ये मकाम आखिरी मकाम है जहां सलूक का सिलसिला खत्म होता है और उसके सिवा चारा नहीं। इस हालत में उसका जोश किसी सहारे पर नहीं होता, क्योंकि जब तक इंसान किसी सहारे से काम करता है तो मुमकिन है शैतान इसमें किसी वक्त दखल देवे, मगर यहाँ जाती मोहब्बत के मकाम में सहारा नहीं होता। जैसे माँ और बच्चे के जो ताल्लुकात जाती मोहब्बत के हैं उनमें इंसान तफरका नहीं डाल सकता। माँ की फितरती मोहब्बत एक दूसरे से मिलाती है। मसल मशहूर है, माँ मारे और बच्चा मामा पुकारे। इसी तरह अहलुल्लाह खुदा की मार खाकर कहाँ जा सकते हैं, बल्कि मार पड़े तो वे एक कदम और बढ़ाते हैं। दूसरे ताल्लुकात में खुदा की मोहब्बत का जलाल जोर के साथ नाज़िल नहीं होता। जैसे इंसान किसी को अपना नौकर समझता है और ख्याल होता है कि यह नौकरी इसलिए करता है कि उसकी उज्जत मिले, तो उसकी तरफ मोहब्बत कामिल से इल्तफात नहीं होता और वो एक नौकर शुमार होता है। मगर जब कोई शख्स खिदमत करता है और आका को मालूम हो कि यह नौकरी की ख्वाहिश से नहीं करता, तो आखिरकार बेटों में शुमार होता है। खुदा बड़ा खजाना है, खुदा बड़ी दौलत है। मलफूजात सैयदना हजरत मसीह माऊद, फरमाया गफलत गैर मालूम असबाब से है। बाद वक्त इंसान नहीं जानता और एक दफा ही जंग और तीरगी उसके कल पर आ जाती है। इसलिए इस्तिग़फ़ार है, इसके ये माना है कि वो जंग और तीरगी ना आवे। ईसाई लोग अपनी बेवकूफ़ी से एतराज करते हैं कि इससे साबिका गुनाहों का सबूत मिलता है। असल माने इसके ये हैं कि गुनाह सादिर ही ना हो, वरना अगर इस्तिग़फ़ार साबिका सादरशुदा गुनाहों की बख्शिश के माना रखता है तो वह बतलाएं कि आइंदा गुनाहों के ना सादिर होने के मानों में कौन सा लफ्ज़ है। गफर और कफर के एक ही माने हैं। तमाम अंबिया इसके मोहताज थे, जितना कोई इस्तिग़फ़ार करता है इतना ही मासूम होता है। असल माने यह हैं कि खुदा ने उसे बचाया। मासूम के माने मुस्तग़फ़िर के हैं। ईसवियत की तरक्की पर फरमाया, जो तरक्की उन्होंने करनी थी वो कर चुके, पूरे तौर पर इंसान को खुदा बना लिया। अगर खुद इंसान खुदा बन सकता है तो पिघट से क्यों नाराज हैं, बहुत खुदा मिल जाएंगे तो ताकत ज्यादा होगी। एक खादिम ने हजूर की खिदमत में अर्ज की कि एक तकरीब पर उसके यहाँ खुशी है और कुछ खाने का इंतजाम किया गया है, हजूर भी शाम को तशरीफ लाकर खाना वहीं तनावल फरमाए तो ऐन सआदत है। फरमाया, दावत राहत के वास्ते होती है, मुझे ऐसी मर्ज है कि दिन के आखिरी हिस्से में वो औद करती है और मैं बिल्कुल चल फिर नहीं सकता। इसीलिए देखते हो कि फिरने का वक्त सुबह का रखा है, अभी अभी नमाज से पेशतर पांव सर धो रहे थे तो मैं दवा पी कर आया हूँ। ख्याल आता है कि घड़ी घड़ी क्या कहूँ कि सर धो रहा हूँ, इसलिए उफ्ता खेजा आ जाता हूँ, इसलिए शाम को मैं जा नहीं सकता। वरना दावत का रद्द करना तो अच्छी बात नहीं है, मगर जब बीमार हो तो इंसान मजबूर है। नमाज मगरिब से चंद मिनट पेशतर माह रमजान का चांद देखा गया। हजूर अलैहिस्सलातु वस्सलाम मगरिब की नमाज गुजार कर मस्जिद के सकफ पर चांद देखने तशरीफ ले गए, और चांद देखने के बाद फिर मस्जिद में तशरीफ लाए और फरमाया, रमजान गुज़श्ता ऐसा मालूम होता है जैसे कल गया था। शहर रमजान अल्लज़ी उन्ज़िला फ़ीहिल क़ुरान से माह रमजान की अजमत मालूम होती है। सूफिया ने लिखा है कि ये माह तनवीर कल्ब के लिए उम्दा महीना है, कसरत से इसमें मुकाशफात होते हैं, सलात तस्किया नफ्स करती है और सौम तजलिया कल्ब करता है। तस्किया नफ्स से मुराद ये है कि नफ्स अमारा की शहवात से बोध हासिल हो जाए اور تجلی قلب سے مراد یہ ہے کہ کشف کا دروازہ اس پر کھلے کہ خدا کو دیکھ لے. پس انزلہ فی القرآن میں یہی اشارہ ہے, اس میں کوئی شبہ نہیں, شک و شبہ نہیں کہ روزے کا اجر عظیم ہے, لیکن امراض اور اغراض اس نعمت سے انسان کو محروم رکھتے ہیں. مجھے یاد ہے کہ جوانی کے ایام جس میں ایام میں میں نے ایک دفعہ مجھے یاد ہے کہ جوانی کے ایام میں میں نے ایک دفعہ خواب میں دیکھا کہ روزہ رکھنا سنت اہل بیت ہے. میرے حق میں پیغمبر خدا صلی اللہ علیہ وسلم نے فرمایا, سلمان و منا آل البیت, یعنی اس شخص کے ہاتھ سے دو صلح ہوں گی, ایک اندرونی اور دوسری بیرونی, اور یہ اپنا کام رفق سے کرے گا نہ کہ شمشیر سے. اور میں جب مشرب حسین پر اور جب میں جب مشرب حسین پر نہیں ہوں کہ جس نے جنگ کی, بلکہ مشرب حسن پر ہوں کہ جس نے جنگ نہ کی, تو میں نے سمجھا کہ روزے کی طرف اشارہ ہے. چنانچہ میں نے 6 ماہ تک روزے رکھے. اس اثنا میں میں نے دیکھا کہ انوار کے ستون کے ستون آسمان پر جا رہے ہیں. یہ امر مشتبہ ہے کہ انوار کے ستون زمین سے آسمان پر جاتے تھے یا میرے قلب سے, لیکن یہ سب کچھ جوانی میں ہو سکتا تھا, اور اگر اس وقت میں چاہتا تو 4 سال تک روزہ رکھ سکتا تھا. نشاط و جوانی, تب سہ سال, چہل لامت, فرور عزت, پروبال. اب جب سے 40 سال گزر گئے, دیکھتا ہوں کہ وہ بات نہیں, ورنہ اول میں بٹالے تک کئی بار پیدل چلا جاتا تھا, اور پیدل آتا اور کوئی کسل اور زور مجھے نہ ہوتا, اور اب تو اگر 5-6 میل بھی جاؤں تو تکلیف ہوتی ہے. 40 سال کے بعد حرارت غریزی کم ہونی شروع ہو جاتی ہے, خون کم پیدا ہوتا ہے, اور انسان کے اوپر کئی صدمات رنج و غم کے گزرتے ہیں. اب کئی دفعہ دیکھا گیا ہے کہ اگر بھوک کے علاج میں زیادہ دیر ہو جائے تو طبیعت بے قرار ہو جاتی ہے. خدا تعالیٰ کے احکام 2 قسموں میں تقسیم ہے, ایک عبادات مالی, دوسرے عبادات بدنی. عبادات مالی تو اسی کے لیے ہیں جس کے پاس مال ہو, اور جن کے پاس نہیں وہ معذور ہیں. اور عبادات بدنی کو بھی انسان عالم جوانی میں ہی ادا کر سکتا ہے, ورنہ 60 سال جب گزر گئے, جب گزرے تو طرح طرح کے عوارضات لاحق ہوتے ہیں. نزول الماء وغیرہ شروع ہو کر بینائی میں فرق آ جاتا ہے. کسی نے یہ ٹھیک کہا ہے کہ پیری وسد ہے, اور جو کچھ انسان جوانی میں کر لیتا ہے اس کی برکت بڑھاپے میں بھی ہوتی ہے, اور جس نے جوانی میں کچھ نہیں کیا اسے بڑھاپے میں بھی سدھا رنج برداشت کرنے پڑتے ہیں. موئے سفید از اجل عارض پیام. انسان کے یہ فرض ہونا چاہیے کہ حسب استطاعت خدا کے فرائض بجا لاوے. روزے کے بارے میں خدا تعالیٰ فرماتا ہے, ون تصوموا خیر لکم, البقرہ آیت 185. یعنی اگر تم روزہ رکھ بھی لیا کرو تو تمہارے واسطے بڑی خیر ہے. ایک دفعہ میرے دل میں خیال آیا کہ فدیہ کس لیے مقرر کیا گیا ہے, تو معلوم ہوا کہ توفیق کے واسطے ہے, تاکہ روزے کی توفیق اس سے حاصل ہو. خدا تعالیٰ ہی کی ذات ہے جو توفیق ادا کرتی ہے, اور ہر شے خدا تعالیٰ ہی سے طلب کرنی چاہیے. خدا تعالیٰ تو قادر مطلق ہے, وہ اگر چاہے تو ایک مدکوک کو بھی روزے کی طاقت عطا کر سکتا ہے. تو فدیہ سے یہی مقصود ہے کہ وہ طاقت حاصل ہو جائے, اور یہ خدا تعالیٰ کے فضل سے ہوتا ہے. بس میرے نزدیک خوب ہے کہ انسان دعا کرے کہ الہی یہ تیرا ایک مبارک مہینہ ہے اور میں اسے محروم رہا جاتا ہوں, اور کیا معلوم کہ آئندہ سال زندہ رہوں یا نہ, یا ان فوت شدہ روزوں کو ادا کر سکوں یا نہ, اور اس سے توفیق طلب کرے. تو مجھے یقین ہے کہ ایسے دل کو خدا تعالیٰ طاقت بخش دے گا. فرمایا, اگر خدا تعالیٰ چاہتا تو دوسری امتوں کی طرح اس امت میں کوئی قید نہ رکھتا, مگر اس نے قیدیں بھلائی کے واسطے رکھی ہیں. میرے نزدیک اصل یہی ہے کہ جب انسان صدق اور کمال اخلاص سے باری تعالیٰ میں عرض کرتا ہے کہ اس مہینے میں مجھے محروم نہ رکھ, تو خدا تعالیٰ اسے محروم نہیں رکھتا. اور ایسی حالت میں اگر انسان ماہ رمضان میں بیمار ہو جائے تو یہ بیماری اس کے حق میں رحمت ہوتی ہے, کیونکہ ہر ایک عمل کا مدار نیت پر ہے. مومن کو چاہیے کہ وہ اپنے وجود سے اپنے آپ کو خدا تعالیٰ کی راہ میں دلاور ثابت کر دے. جو شخص کے روزے سے محروم رہتا ہے مگر اس کے دل میں یہ نیت درد دل سے تھی کہ کاش میں تندرست ہوتا اور روزہ رکھتا, اور اس کا دل اس بات کے لیے گریان ہے, تو فرشتے اس کے لیے روزہ رکھیں گے تو فرشتے اس کے لیے روزے رکھیں گے بشرطے کہ وہ بانا جو نہ ہو, تو خدا تعالیٰ اسے ہرگز ثواب سے محروم نہ رکھے گا. یہ ایک باریک امر ہے کہ اگر کسی شخص پر اپنے نفس کے کسل کی وجہ سے روزہ گراں ہے, اور وہ اپنے خیال میں گمان کرتا ہے کہ میں بیمار ہوں اور میری صحت ایسی ہے کہ اگر ایک وقت نہ کھاؤں تو فلاں فلاں عوارض لاحق ہوں گے اور یہ ہوگا اور وہ ہوگا, تو ایسا شخص خدا تعالیٰ کی نعمت کو خود اپنے اوپر گراں گمان کرتا ہے, کب اس ثواب کا مستحق ہوگا. ہاں, وہ شخص جس کا دل اس بات سے خوش ہے کہ رمضان آ گیا اور میں اس کا منتظر تھا کہ آوے اور روزہ رکھوں, اور پھر وہ بوجہ بیماری کے روزہ نہیں رکھ سکا, تو وہ آسمان پر روزے سے محروم نہیں ہے. اس دنیا میں بہت لوگ بانجو ہیں, اور وہ خیال کرتے ہیں کہ ہم جس طرح اہل دنیا کو धोखा दे देते हैं, वैसे ही खुदा को फरेब देते हैं। बानो जू अपने वजूद से आम मसला तलाश तराश करते हैं और तकल्लुफात शामिल करके इन मसाइल को सही गर्दानते हैं, लेकिन खुदा ताला के नजदीक वो सही नहीं है। तकल्लुफात का बाप बहुत वसी है, अगर इंसान चाहे तो इस तकल्लुफ के रूप के रोजे बिल्कुल न रखे, मगर खुदा उसके नियत और इरादे को जानता है जो सिद्क और इखलास रखता है। खुदा ताला जानता है कि उसके दर्द में खुदा ताला जानता है कि उसके दिल में दर्द है, और खुदा ताला उसे सवाब से ज्यादा भी देता है, क्योंकि दर्द दिल एक काबिल कदर शह है। हीला जो इंसान तावीलों पर तकिया करते हैं, लेकिन खुदा ताला के नजदीक ये तकिया कोई शह नहीं। जब मैंने 6 माह रोजे रखे थे तो एक दफा एक ताइफ अम्बिया का मुझे कसम में मिला और उन्होंने कहा कि तूने क्या अपने नफ्स को इस कदर मशक्कत में डाला है, इसे बाहर निकल। इसी तरह जब इंसान अपने आप को खुदा के वास्ते मशक्कत में डालता है तो वो खुद माँ बाप की तरह रहम करके उसे कहता है कि तू क्यों मशक्कत में पड़ा हुआ है। ये लोग हैं कि तकल्लुफ से अपने आप को मशक्कत से मारूम रखते हैं, इसलिए खुदा उनको दूसरी मशक्कतों में डालता है और निकालता नहीं, और दूसरे जो खुद मशक्कत में पड़ते हैं उनको वो आप निकालता है। इंसान को वाजिब है कि अपने नफ्स पर आप शफकत ना करे, बल्कि ऐसा बने कि खुदा ताला उसके नफ्स पर शफकत करे, क्योंकि इंसान की शफकत उसके नफ्स पर उसके वास्ते जहन्नम है और खुदा ताला की शफकत जन्नत है। इब्राहिम अलैहिस्सलाम के किस्से पर गौर करो कि जो आग में गिरना चाहते हैं तो उनको खुदा ताला आग से बचाता है, और जो खुद आग से बचना चाहते हैं वो आग में डाले जाते हैं। ये सलम है और ये इस्लाम है कि जो कुछ खुदा ताला की राह में पेश आए इससे इनकार न करे। अगर हजरत सल्लल्लाहु अलैहि वसल्लम अपनी इस्मत की फिक्र में खुद लगते हैं तो वल्लाह यासिमो का मिनन नास की आयत नाजिल न होती। अलमायदा आयत 68, हिफाजत इलाही का यही शेर है। 2 दिसंबर 1902, असर के वक्त जब हजूर अलैहिस्सलाम की खिदमत में ये बात पेश की गई कि सनाउल्ला लिखता है कि मेरी मौत की पेशगोई करो, तो हजूर ने फरमाया यह हीला है, वरना वो जानता है कि हम हुकूमत से वादा कर चुके हैं कि मौत की पेशगोई ना करेंगे, इसलिए दीदा दानिश्ता लिखता है, वरना हमने जो लिख दिया है वह खुद अपने शराय शाय कर दे कि जो काजिब है वो पेश मर जाए। इसे इस तरह लिखने से क्यों खौफ आता है, इस तरह ना लिखना और हमें लिखना कि पेशगोई करें, यह सिर्फ हीला जोई है। 2 दिसंबर 1902, मास्टर अब्दुलरहमान साहेब नौ मुस्लिम थर्ड मास्टर मदरसा तालीम इस्लाम कादियान ईसाई पर्चा एपिफेनी से एक मजमून सुनाते रहे जो किसी ने लफ्ज जम के मानी पर मुखालिफाना रंग में लिखा है कि लफ्ज जम एक ऐसा लफ्ज है जो कि कुरान में कबायर गुनाह पर बोला गया है, और मिर्जा साहेब इसके मानी को वसत देकर जब ये लफ्ज नबियों के हक में आवे तो इसके और माने करते हैं, और जब अवामुन नास पर बोला जाए तो और माने करते हैं, और ये लफ्ज अपने मानी पर इस्तेमाल होता है कि गुज़श्ता गुनाह जो इंसान कर चुका है उसकी माफी तलब की जाए। इससे उसने इस्तदलाल किया है कि जरूर है कि पैगम्बर खुदा सल्लल्लाहु अलैहि वसल्लम से गुनाह सरजद हुए हों, माजल्ला। इसके जवाब में हजरत अकदस ने इरशाद फरमाया, अगर इस्तिग़फ़ार के ये माना है कि गुज़श्ता गुनाहों से माफी हो तो फिर बतलाएं कि आइंदा गुनाहों से महफूज रहने के लिए कौन सा लफ्ज है। गुनाह से हिफाजत यानी इस्मत तो इंसान को इस्तिग़फ़ार से मिलती है कि इंसान खुदा ताला से चाहे कि इन कुवा का जहूर और बरूज ना हो जो मासी की तरफ खींचते हैं, क्योंकि जैसे इंसान को इस बात की जरूरत है कि गुज़श्ता गुनाह उसके बख्शे जाएं, इसी तरह इस बात की जरूरत भी है कि आइंदा उसके कुवा से गुनाह का जहूर बरूज ना हो। ये मसला भी काबिल दुआ है, वरना ये क्या बात है कि जब गुनाह में मुबतला हो तो उस वक्त तो दुआ करे और आइंदा गुनाहों से महफूज रहने की दुआ ना करे। अगर अंजील में यह दुआ नहीं है तो फिर वो किताब नाकिस है। अंजील में यह लिखा है कि मांगो तो दिया जाएगा, बस आ हजरत सल्लल्लाहु अलैहि वसल्लम ने इस्तिग़फ़ार मांगा आपको दिया गया, मसीह ने ना मांगा आपको ना दिया गया। गर्ज़े की तवी तकसीम कुरान मजीद ने की है कि गुनाह से हिफाजत के हर एक पहलू को देखकर इस्तिग़फ़ार का लफ्ज रखा है, क्योंकि इंसान दोनों राह का मोहताज है, कभी गुनाह की माफी का और कभी इस अम्र का कि वह कुवा ज़ुहूर बुरूज ना करें, वरना यह कम मुमकिन है कि कुवा खुदा ताला की हिफाजत के बगैर खुद ब खुद बचे रहें। वो किताब कामिल है, अक्ल और जरूरत खुद दोनों किस्म की दुआ का तकाजा करती है। फिर देखो कि हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने तो किसी के हाथ पर तौबा भी नहीं की कि आपका गुनाहगार होना साबित हो, मगर मसीह ने तो याहिया के हाथ पर गुनाहों से तौबा की। इनसे तो याहिया ही अच्छा रहा कि जिसने किसी की बैत न की। अब बतलाओ किसका गुनाहगार होना साबित होता है। अगर मसीह गुनाह से साफ था तो उसने गोता क्यों लगाया, और फिर रूह कुदस का कबूतर इब्तदाई से क्यों ना नाजिल हुआ। फिर इस्तिग़फ़ार के मानी पर हजरत अकदस और आपके बरगजीदा अहबाब وہ آیات قرآنی تلاش کر کے سناتے رہے جن سے ثابت ہوتا ہے کہ استغفار کی دعا آئندہ خطاؤں سے حفاظت کے لیے ہے. اور پھر تلاش کرتے کرتے انجیل سے بھی ایسی آیات نکل آئیں جس میں مسیح علیہ السلام نے آئندہ گناہ سے بچنے کے لیے دعا مانگی ہوئی ہے. 5 دسمبر سن 1902 بعد نماز مغرب. مدراس میں ایک مخلص بزرگ حضرت اقدس کے عاشق صادق تھے. ایک قذاب نے ان کو خبر سنائی کہ قادیان میں طاعون ہے. حالانکہ مرزا صاحب نے کہا تھا کہ طاعون وغیرہ نہ آئے گی. ان کے ایمان نے اس شنید پر یہ تقاضا کیا کہ ایک تار حضرت اقدس علیہ السلام کی خدمت میں روانہ کریں جو اس مجلس میں پڑھ کر سنایا گیا. تار میں درج تھا کہ اس خبر کے سنتے ہی میرے ایمان میں ترقی ہوئی ہے اور قادیان میں طاعون اس لیے آئی ہے کہ خدا تعالیٰ سچے مومنوں اور دوسرے لوگوں میں تمیز کر کے دکھلانا چاہتا ہے, اور جو جو خبریں ان کو غلط پہنچی ہیں ہر ایک ان کی زیادت ایمان کا باعث ہوتی ہیں. حضرت اقدس علیہ السلام نے ان کے اخلاص کی تعریف فرمائی اور فرمایا کہ ان کو اصل واقعات سے اطلاع دے کر اس شخص کا کذاب ہونا جتلا دیا جائے. 7 دسمبر 1902 ظہر کے وقت تشریف لا کر حضرت اقدس علیہ السلام نے بیان فرمایا کہ رات کو میری ایسی حالت تھی کہ اگر خدا تعالیٰ کی وحی نہ ہوتی تو میرے اس خیال میں کوئی شک نہ تھا کہ میرا آخری وقت ہے. ایسی حالت میں میری آنکھ لگ گئی تو کیا دیکھتا ہوں کہ ایک جگہ پر ہوں اور وہ کوچا سر بستہ سا معلوم ہوتا ہے کہ تین بھینسے آئے ہیں. ایک ان میں سے میری طرف آیا تو میں نے اسے مار کر ہٹا دیا, پھر دوسرا آیا تو اسے بھی ہٹا دیا, پھر تیسرا آیا اور وہ ایسا پرزور معلوم ہوتا تھا کہ میں نے خیال کیا کہ اب اس سے مفر نہیں ہے. خدا تعالیٰ کی قدرت کا مجھے اندیشہ ہوا تو اس نے اپنا منہ ایک طرف پھیر لیا. میں نے اس وقت غنیمت سمجھا کہ اس کے ساتھ رگڑ کر نکل جاؤں. میں وہاں سے بھاگا اور بھاگتے ہوئے خیال کیا کہ وہ بھی میرے پیچھے بھاگے گا, مگر میں نے پھر کر نہ دیکھا. اس وقت خواب میں خدا تعالیٰ کی طرف سے میرے دل پر مدرجہ ذیل دعا القا کی گئی, رب کل شین خادموں کا رب فافزنی ونصرنی ورحمنی. اور میرے دل میں ڈالا گیا کہ یہ اسم اعظم ہے اور یہ وہ کلمات ہیں کہ جو اسے پڑے گا ہر ایک آفت سے اسے نجات ہوگی. ایک آریہ میرے پاس دوا لینے کے لیے آیا کرتا ہے. میں نے اسے یہ خواب سنائی تو اس نے کہا کہ مجھے بھی لکھ دو. میں نے لکھ دیا اور اس نے یاد کر لیا. اس خواب کے بعد پھر کیا دیکھتا ہوں کہ ایک گھوڑے کا سوار ملا. جب میں گھر کے قریب آیا تو ایک شخص نے میرے ہاتھ پر پیسے رکھے ہیں. میں نے خیال کیا کہ اس میں 52 چونی بھی ہوگی. آگے آیا تو دیکھا کہ فجو فضل نشان کشمیری عورت بیٹھی ہے. پھر جب مسجد میں گیا تو دیکھا کہ 1000 آدمی بیٹھے ہیں اور کپڑے سب کے پرانے معلوم ہوتے ہیں. مسجد میں اور آگے بڑھا تو دیکھا کہ ایک جنازہ رکھا ہوا ہے. اس کی بڑی سی چارپائی ہے, یہ معلوم نہیں کہ کس کا جنازہ ہے. مغرب کی نماز پڑھ کر حضرت اقدس تشریف لے گئے اور کوئی ایک گھنٹہ بعد مسجد میں تشریف لایا اور فرمایا کہ آج جو خام الہام سے کلمات بتلائے گئے ہیں میں نے ارادہ کیا ہے کہ ان کو نماز میں دعا کے طور پر پڑھا جائے, اور میں نے خود تو پڑھنے شروع کر دیے ہیں. اذان بعد بزنی پر حضور نے فرمایا دوسرے کے باطن میں ہم تصرف نہیں کر سکتے, اور اس طرح کا تصرف کرنا گناہ ہے. انسان ایک آدمی کو بد خیال کرتا ہے اور پھر آپ اسے بدتر ہو جاتا ہے. کتابوں میں میں نے ایک قصہ پڑھا ہے کہ ایک بزرگ اہل اللہ تھے. انہوں نے ایک دفعہ عہد کیا کہ میں اپنے آپ کو کسی سے اچھا نہ سمجھوں گا. ایک دفعہ ایک دریا کے کنارے پہنچے اور دیکھا کہ ایک شخص ایک جوان عورت کے ساتھ کنارے پر بیٹھا روٹیاں کھا رہا ہے, اور ایک بوتل پاس ہے, اس میں سے گلاس بھر بھر کر پی رہا ہے. ان کو دور سے دیکھ کر اس نے کہا کہ میں نے عہد تو کیا ہے کہ اپنے کو کسی سے اچھا نہ خیال کروں, مگر ان دونوں سے تو میں اچھا ہی ہوں. اتنے میں زور سے ہوا چلی اور دریا میں طوفان آیا. ایک کشتی آ رہی تھی, وہ غرق ہو گئی. وہ مرد جو کہ عورت کے ساتھ روٹی کھا رہا تھا اٹھا اور غوطہ لگا کر 6 آدمیوں کو نکال آیا اور ان کی جان بچ گئی. پھر اس نے اس بزرگ کو مخاطب کر کے کہا کہ تم اپنے آپ کو مجھ سے اچھا خیال کرتے ہو, میں نے تو 6 کی جان بچائی ہے, اب 1 باقی ہے, اسے تم نکالو. یہ سن کر وہ بہت حیران ہوا اور اسے پوچھا کہ تم نے یہ میرا ضمیر کیسے پڑھ لیا اور یہ معاملہ کیا ہے. تب اس جوان نے بتلایا کہ اس بوتل میں اسی دریا کا پانی ہے, شراب نہیں ہے, اور یہ عورت میری ماں ہے اور میں ایک ہی اس کی اولاد ہوں. قوا اس کے بڑے مضبوط ہیں اس لیے جوان نظر آتی ہے. خدا نے مجھے مامور کیا تھا کہ میں اسی طرح کروں تاکہ تجھے سبق حاصل ہو. پھر فرمایا خضر کا قصہ بھی اسی بنا پر معلوم ہوتا ہے. سوئے زن جلدی سے کرنا اچھا نہیں ہوتا. تصرف العباد ایک نازو کا امر ہے. اس نے بہت سے قوموں کو تباہ کر دیا کہ انہوں نے انبیاء اور ان کے اہل بیت پر بدزنیاں کی. 8 دسمبر سن 1902 سنائی. فرمایا میں دیکھتا ہوں کہ ایک جگہ پر وضو کرنے لگا تو معلوم ہوا کہ وہ زمین पोली है और उसके नीचे गार सी चली जाती है। मैंने इसमें पांव रखा तो धनस गया, और खूब याद है कि फिर मैं नीचे ही नीचे चला गया, फिर एक जस करके मैं ऊपर आ गया, और ऐसा मालूम होता है कि मैं हवा में तैर रहा हूं, और एक गड़ा है मिसल दायरे के गोल, और इस कदर बड़ा जैसे यहां नवाब साहब का घर, और मैं इस पर इधर से उधर और उधर से इधर तैर रहा हूं। सैयद मोहम्मद आसम साहेब किनारे पर थे, मैंने उनको बुलाकर कहा कि देख लीजिए कि ईसा अलैहि सलाम तो पानी पर चलते थे और मैं हवा पर तैर रहा हूं, और मेरे खुदा का फजल उनसे बढ़कर मुझ पर है। हामिद अली मेरे साथ है, और इस गड़े पर हमने कई फेरे किए, ना हाथ ना पांव हिलाने पड़ते हैं, और बड़ी आसानी से इधर उधर तैर रहे हैं। एक बजने में 20 मिनट बाकी थे कि मैंने ये ख्वाब देखा। बाद नमाज मगरिब एक शख्स अमृतसरी ने हजरत अकदस अलैहिस्सलाम को बहुत फोर्स और गंदी गालियां थी गालियां दी थी। एक बागैरत और मुखलिस खादिम ने उनका जवाब दुरुस्ती से देना चाहा, पर हजरत अकदस ने फरमाया, जोश के मुकाबले पर जोश हो तो फसाद का बायस होता है, और बात वो करनी चाहिए जिससे लड़ाई का खात्मा हो। अगर हम बदी का जवाब उस इस हद तक की बदी से देवें तो फिर हमारे कारोबार में बरकत नहीं रहती। जोश और इश्तियाल के वक्त के लिखे हुए मजामीन में फसाहत और बलागत जाती रहती है। फसाहत और बलागत नरमी का बेटा है, जिस कदर नरमी होगी उसी कदर इबारत फंसी होगी। अहले हक को धर्म भरम ना होना चाहिए, गंदी बात काबिले जवाब ही नहीं हुआ करती। साबिक अखबार में से एक एक शह तलब की, हजरत अकदस उसी वक्त खुद उठकर अंदर तशरीफ ले गए और वो शह लाकर दे दी। 9 दिसंबर 1902 बार नमाज जोहर। हजरत अकदस अलैहिस्सलाम को बजरिया खात मालूम हुआ कि रसूल बाबा अमृतसर में बारज़ाए ताऊन फौत हो गया है। इस पर आप मौलवी मोहम्मद अली साहब के कमरे में आकर गुफ्तगू फरमाते रहे और फरमाया, गुज़श्ता शब को मुझे ये इल्हाम हुआ है, सलामुन अलैका या इब्राहिम। फिर इसके बाद इल्हाम हुआ, सलामुन अला अमरे का सिर तफायजन, यानी या इब्राहिम तुझ पर सलाम, तेरे कारोबार पर सलामती हो, और तू बामुराद हो गया। इसी असना में नमाज असर का वक्त आ गया तो आपने मस्जिद में तशरीफ लाकर ये इल्हाम फिर सुनाया, और रसूल बाबा की मौत पर जिक्र होता रहा कि तुखरज सुदूर इलल कबूर का इल्हाम भी इस पर सादिक आता है। और इल्हाम में सुदूर का लफ्ज है जो कि जमा पर दलालत करता है, और जमा के दिन जब मैं बीमार था तो मुझे ये इल्हाम हुआ था, यमू तो कबला यौमी हागा, यानी ये मेरे इस दिन से पेशतर मरेगा। याम से मुराद जुमे का दिन है जो कि असल में खुदा का दिन है। फिर फरमाया, इन 3 सालों में खारिक आदत रखी हुई है, ब्राहिन में ये पेश गोई है कि मैं तुम्हारे लिए फौज तैयार करूंगा। वो इन्हीं 3 सालों में तैयार हुई। बाद नमाज मगरिब दिमश के लफ्ज पर हजूर ने फरमाया कि असल में तसलीस की जड़ दिमश है, ये राज की बात है और समझने के काबिल है, मगर हमारे मुखालिफ ख्याल नहीं करते। दिमश्क से मशरक की तरफ उतरने के यही माने हैं कि वो तसलीस का इस्तेमाल करेगा। मशरक हमेशा गर्ब पर गालिब होता है। 10 दिसंबर सन 1902 माँ बहन मगरिब व ईशा। मीर नासिर नवाब साहेब ने हजरत अकदस अलैहिस्सलाम से दरियाफ्त किया कि ये दुआ रब्बे कुल्लो शैन खादिमों का वाली जो इल्हाम हुई है, अगर इसमें बजाय वाहिद मुतकल्लिम के जमा मुतकल्लिम का सीगा पढ़कर दूसरों को भी साथ मिला लिया जाए तो हर्ज तो नहीं। हजरत अकदस ने फरमाया, कोई हर्ज नहीं है। 11 दिसंबर सन 1902 बकसरत मजमून नवीसी और कापी वगैरह देखने में जो तकलीफ इंसान को होती है उसको मद्देनजर रखकर एक खादिम ने जोर के वक्त इस तकलीफ में हजूर के साथ इजहार हमदर्दी किया, जिस पर हजरत अकदस ने फरमाया, बदन तो तकलीफ के वास्ते है और किस लिए है। बाद अजीं इरशाद फरमाया, लिवा के मुतालिक मजमून लिख रहा हूँ, नीचे फारसी तर्जमा भी कर दिया है ताकि इसकी इशात इतमामन लिल हुज्जा बुखारा या समरकंद वगैरह ममालिक में भी हो जाए। फिर हजूर ने फरमाया कि मैं वो मजमून लाकर बतौर नमूना सुनाता हूँ। चनाचे हजूर अंदर घर में तशरीफ ले गए और मजमून लाकर उसका अरबी मुसवदा और फारसी तर्जमा सुनाते रहे, और फिर फरमाया, इस मजमून को मैंने 3 तरह पर तकसीम किया है। अव्वल इजमाल रखा है, दोम तफसील है कि क्यों इस अमर की जरूरत पड़ी कि टीका से हम परहेज करें, और वजह बतलाई है कि हमारा दावा यह है और लोग गालियां देते और सब शतम करते हैं। सोम खुदा ताला ने अब तक क्या तफरीक करके दिखाई है और मुखालिफों के मुखालिफत के क्या नतायज हुए। عشاء سے قبل قدرے مجلس کی اور اخبارات انگریزی حضور سنتے رہے. ایک مقام پر حضرت اقدس نے فرمایا کہ خدا تعالی جو نشانات دکھاتا ہے اشتہاری دکھلاتا ہے. کسوف و خسوف بھی اشتہاری تھا اور وہ آسمانی تھا, اب یہ تعاون بھی اشتہاری ہے اور یہ زمینی ہے. اگر آج سے 1000 برس پیشتر تک کی تواریخ پنجاب دیکھتے جاؤ تو جیسی تعاون اب ہے اس کی نظیر نہ ملے گی. ابھی تو اس کے پاؤں جمے ہیں, اگر یہ سرسری ہوتی تو اس کا دورہ ختم ہو جاتا. موت اور خواب بھی خدا تعالیٰ کے روب کا نظارہ ہے اور اصلاح کا وقت ہے. ہر ایک قسم کی کبھی رسم خود بخود دور ہو جائے گی. ابھی تو کاروائی شروع ہے, کسی کا قول ہے ابتدائے عشق ہے روتا ہے کیا, آگے آگے دیکھیے ہوتا ہے کیا. 12 دسمبر سن 1902, حضور علیہ السلام نے جمعہ مسجد اقصی میں ادا کیا. بعد ادائے جمعہ نماز جنازہ ایک احمدی بھائی مرحوم کی حضرت اقدس نے پڑھائی. عصر کے وقت تشریف لا کر حضرت اقدس نے فرمایا کہ یہ الہام ہوا ہے. اس کے ساتھ ایک اور عجیب اور مبشر فقرہ تھا, وہ یاد نہیں رہا. یونادی منادم من السمائے, 13 دسمبر 1902, عصر کے وقت نماز سے پیشتر ایک ہندو صاحب سوداگر پارچہ امرسری نے آ کر حضرت اقدس سے نیاز مندانہ طور پر نیاز حاصل کیا اور استفسار پر اس نے جواب دیا کہ ہم امرتسر میں ایک بڑے سوداگر ہیں, اس طرف تمام علاقے میں ہماری دکان سے کپڑا آتا ہے. میں اپنی اسامیوں سے روپیہ وصول کرنے آیا تھا. میرے بھائی نے کہا تھا کہ حضور کی قدم بوسی کرتا ہوں. پھر عصر کی نماز ہوئی اور ہندو صاحب الگ ایک گوشے میں بیٹھے رہے. بعد نماز وہ پھر نیاز حاصل کر کے اور دست بوسی کر کے رخصت ہوئے. مولوی عبد الکریم صاحب نے اپنا ایک خواب عرض کیا جس میں انہوں نے بجلی دیکھی تھی. اس پر حضرت اقدس علیہ السلام نے ارشاد فرمایا کہ شاید کو 30 برس کا عرصہ گزرا ہوگا کہ میں نے بھی ایک خواب دیکھا کہ اب جس مقام پر مدرسے کی عمارت ہے وہاں بڑی کثرت سے بجلی چمک رہی ہے. بجلی چمکنے کی یہ تعبیر ہوتی ہے کہ وہاں آبادی ہوگی. 14 دسمبر سن 1902, ظہر کے وقت حضرت اقدس علیہ السلام تشریف لائے تھے لاہور اور برما سے آئے ہوئے احباب نے نیاز حاصل کیا. ایک صحابی کے دان میں سخت درد تھا. حضرت نے فرمایا کہ اس کے لیے مجرب علاج یہ ہے کہ ایک بوٹی بنام کارا بارہ نہر کے کنارے ہوتی ہے, بارہا آزمایا ہے کہ جب اسے لے کر منہ میں رکھا اور چبایا اور اس کا اثر دان پر پہنچا, کیسا ہی سخت درد کیوں نہ ہو آرام آ جاتا ہے. ایک ڈاکٹر صاحب نے کہا کہ کارا بارہ اور کاربالک ایک ہی شے معلوم ہوتی ہے. حضرت اقدس نے فرمایا کہ یہ عربی لفظ کالا وبرن ہوگا نہ کہ کار بالک. مولوی عبد الکریم صاحب نے ایک شہادت پر گرداسپور جانا تھا. مولوی صاحب نے کہا کہ میں یہاں سے باہر جانا نہیں چاہتا, مگر اب تو اللہ تعالیٰ لے چلا ہے, خود تو میں نہیں جا رہا. حضرت اقدس نے فرمایا قیام فی ما قام اللہ, یہی تو ہے. پھر تعاون کے ذکر پہ فرمایا اس کے لیے جونگ کا لگوانا اور زیادہ مقدار میں مگنیشیا کا جلاب دے کر پھر کیوڑا اور نربسی وغیرہ مصفی خون ادویہ کا استعمال کرنا بہت مفید اور مجرب ہے, کیونکہ اس میں خونی و سوداوی مواد ہوتے ہیں, یہ ان دونوں کا علاج ہے. 15 دسمبر سن 1902, نماز مغرب ادا فرما کر حضرت اقدس تشریف لے جانے لگے تو مفتی محمد صادق صاحب نے سر درد اور متلی وغیرہ کی شکایت کی. حضرت اقدس نے فرمایا آج شب کو کھانا نہ کھانا اور کل روزہ نہ رکھنا, سکنجبین پی کر اسے قے کر دو. پھر مفتی محمد صادق صاحب کے مکان کی نسبت دریافت کر کے فرمایا کہ اس کے مالکوں کو کہو کہ روشن دان نکال دیں اور آج کل گھروں میں خوب صفائی رکھنی چاہیے, کپڑوں کو بھی ستھرا رکھنا چاہیے. آج کل دن بہت سخت ہیں اور ہوا زہریلی ہے, اور صفائی رکھنا تو سنت ہے. قرآن شریف میں بھی لکھا ہے وصیاب کا طواہر و روز فاجر المدثر, آیت 5 و 6. بعد از نماز مغرب 3 اشخاص نے حضرت اقدس کے ہاتھ پر بیعت کی. بعد بیعت آپ نے موبائل بیعت کر کے صرف یہی نہ ماننا چاہیے کہ یہ سلسلہ حق ہے, اور اتنا ماننے سے اسے برکت ہوتی ہے. آج کل بلا کا زمانہ ہے, تعاون ہر طرف پھیل رہی ہے. صرف ماننے سے اللہ تعالیٰ خوش نہیں ہوتا جب تک عمل اچھے نہ ہو. کوشش کرو کہ جب اس سلسلے میں داخل ہوئے ہو تو نیک بنو, متقی بنو, ہر ایک بدی سے بچو. یہ وقت دعاؤں سے گزارو, رات اور دن تضرع میں لگے رہو. جب ابتلاء کا وقت ہوتا ہے تو خدا تعالیٰ کا غضب بھی بھڑکا ہوا ہوتا ہے. ایسے وقت میں دعا تضرع صدقہ خیرات کرو, زبانوں کو نرم رکھو, استغفار کو اپنا معمول بناؤ، نمازوں میں دعائیں کرو. مثل مشہور ہے کہ منتیں کرتا ہوا کوئی نہیں مرتا، نرا ماننا انسان کے کام نہیں آتا. اگر انسان مان کر پھر اسے پسے پش ڈال دے تو اسے فائدہ نہیں ہوتا. پھر اس کے بعد یہ شکایت کرنی کہ بیعت سے فائدہ نہیں ہوا بےسود ہے، خدا تعالیٰ صرف قول سے راضی نہیں ہوتا. فرمایا قرآن شریف میں اللہ تعالیٰ نے ایمان کے ساتھ عمل صالح بھی رکھا ہے. عمل صالح اسے کہتے ہیں جس میں ایک ذرہ بھر فساد نہ ہو. یاد رکھو کہ انسان کے عمل پر ہمیشہ چور پڑا کرتے ہیں. وہ کیا ہیں؟ ریاکاری کے جب انسان دکھاوے کے لیے ایک عمل کرتا ہے، وہ جب کہ وہ عمل کر کے اپنے نفس میں خوش ہوتا ہے، اور قسم قسم کی بدکاریاں اور گناہ جو اسے صادر ہوتے ہیں، ان سے اعمال باطل ہو جاتے ہیں. عمل صالح وہ ہے جس میں ظلم، وہ جب ریا، تکبر اور رقو کے انسانی کی تلف کرنے کا خیال تک نہ ہو. جیسے آخرت میں انسان عمل صالح سے بچتا ہے، ویسے ہی دنیا میں بھی بچتا ہے. اگر ایک آدمی بھی گھر بھر میں عمل صالح والا ہو تو سب گھر بچا رہتا ہے. سمجھ لو کہ جب تک تم میں عمل صالح نہ ہو، صرف ماننا فائدہ نہیں کرتا. ایک طبیب نسخہ لکھ کر دیتا ہے تو اسے یہ مطلب ہوتا ہے کہ جو کچھ اس میں ہے وہ لے کر اسے پیوے. اگر وہ ان دواؤں کو استعمال نہ کرے اور نسخہ لے کر رکھ چھوڑے تو اسے کیا فائدہ ہوگا؟ اب اس وقت تم نے توبہ کی ہے، اب آئندہ خدا تعالیٰ دیکھنا چاہتا ہے کہ اس توبہ سے اپنے آپ کو تم نے کتنا صاف کیا. اب زمانہ ہے کہ خدا تعالیٰ تقویٰ کے ذریعے سے فرق کرنا چاہتا ہے. بہت لوگ ہیں کہ خدا پر شکوہ کرتے ہیں اور اپنے نفس کو نہیں دیکھتے. انسان کے اپنے نفس کے ظلم ہی ہوتے ہیں، ورنہ اللہ تعالیٰ رحیم و کریم ہے.